बिल्कुल, आपको बल्कि बहुत दफ़ा हमें इतने ख़राब फ़ोन मिलते हैं कि बहुत अच्छे फ़ोन है ये। तो असद, मुझे बहुत खुशी भी हुई, इतने बहादुर लोग कम होते हैं जिस तरह के आप हैं। क्योंकि एक तो आपने बार बार अपनी कहानी में जो बात लिखी है ना, वो ये है कि माजूर माजूर नहीं होता, उसे सोसाइटी माजूर बना देती है और घर वाले बना देते हैं। बहुत आपने सही बात कही है, और मैं इसकी ज़्यादा वजाहत अभी नहीं करूँगी, पहले हम ये कहानी सुनेंगे असद की। असद एक ज़बरदस्त किस्म के स्पोर्ट्स मैन है। असद कौन कौन से खेल खेलते हैं?
जी, क्रिकेट जो पाकिस्तान का जो इंटरनेशनल टीम है उसमें भी खेलता हूँ,
अच्छा
और उसके एथलेटिक्स, बैडमिंटन, टेबल टेनिस और बास्केटबॉल।
अच्छा तो असद, आपका कोई वेबसाइट है?
वेबसाइट तो नहीं है, अलबत्त फेसबुक पे मेरे अपने नाम से आईडी है,
अच्छा,
उसमें मैंने बहुत सारी चीज़ें शेयर की अपनी एक्टिविटी।
तो आपने असदुल्ला, आपका फेसबुक की आईडी है, ये क्या है?
जी बिल्कुल, आईडी है असद खान के नाम से।
असद खान के नाम से, ठीक है। तो मैं, क्योंकि मैं चाहूंगी कि आपकी मैं अपनी फेसबुक पर भी तस्वीरें डालूं, खासतौर से आपने जो कहा कि व्हील चेयर आपने डिजाइन किया है खुद, तो मैं वो भी डालना चाहती हूँ। तो चलिए, मेरे ख्याल सादी आपको एक दफा फिर फोन करेंगी, क्योंकि थोड़ी सी आवाज हमें खराब लग रही है। लेकिन पहले हम सुनते हैं असद की कहानी, जो इन्होंने मर्दान खैबर पख्तूनख्वा से भेजी है।
मैं रहमान रहीम, मेरा नाम असदुल्ला है और मेरा ताल्लुक मर्दान शहर से है। मेरा जो डिसेबिलिटी है वो है पोलियो, और बचपन में मुझे पोलियो हुआ था। इसी तरह बहुत लेट स्कूल में दाखिल हो गया था, वजह ये थी कि मेरे आने जाने की कोई मतलब सरकार इस तरह नहीं करता कि मैं खुद स्कूल जाऊँ और वापस आऊँ। तो इसी तरह फिर मेरे फैमिली जो है, मेरे भाइयों ने मेरे साथ बहुत, वो मुझे साइकिल से लेके जाते थे और साइकिल से फिर वापस घर लेके आते थे। इसी तरह तकरीबन 5 क्लास तक मैं पहुंचा, तो इसी दौरान मुझे एक बंदे ने बताया कि इसी तरह इस्लामाबाद में एक स्पोर्ट्स फेस्टिवल होता है, वहाँ पे एक स्पोर्ट्स मेला लगता है जहाँ पे पूरे पाकिस्तान से पर्सन विद डिसेबल आते हैं और वहाँ पे मुख्तलिफ गेम्स खेलते हैं, और वहाँ पे उसकी पूरा टूर्नामेंट ऑर्गेनाइज होता है, पूरा एक मेला लगा रहता है। तो आप भी इसी तरह करें, इस साल आप हमारे साथ फैजाबाद चले, वहाँ पे हम रजिस्ट्रेशन हमने किया हुआ है, आप वहाँ पे हमारे साथ जाए, वहाँ पे देखे लोग क्या करते हैं पर्सन विद डिसेबल। फिर मैंने उसको कहा कि ठीक है इंशाल्लाह, हम मैं आपके साथ चला जाता हूँ। तो फिर जब जुलाई में उसका टूर्नामेंट बन गया है फैजाबाद का, तो फिर मैं वहाँ पे चले गए। 2003 की ये बात है, तो मेरा फर्स्ट ईयर टूर बना था 2003 में फैजाबाद का। तो वहाँ पे मैं चला गया, फिर वहाँ पे मैंने देखा कि पूरे पाकिस्तान से पर्सन में डिसेबल आए हुए थे और सब गेम खेल रहे थे, कोई टेबल टेनिस, कोई बैडमिंटन, कोई व्हील चेयर रेस, कोई व्हील चेयर क्रिकेट, स्टैंडिंग क्रिकेट और सब ऐसे मतलब बहुत सारे मुकाबले थे जो वहाँ पे ये मेला सजा हुआ था। तो उसमें मैंने पार्टिसिपेशन की, तो पार्टिसिपेशन मेरे तो 6 गेमों में पार्टिसिपेशन की, लेकिन एक गेम में मैंने कोई गेम नहीं जीता। ये मुझे बहुत अच्छा लग रहा था कि इसी तरह भी कोई इवेंट हो रहा है, और उससे हमें ये फायदा हो रहा था कि मतलब मुख्तलिफ शहरों से लोग आए हुए थे, मुख्तलिफ जगहों से लोग आए हुए थे, मुख्तलिफ जुबान बोलने वाले लोग आए थे। तो वहाँ से जब मैंने देखा, वहाँ पे लोगों को देखा, उसके अचीवमेंट को देखा, वो डिसेबिलिटी के बावजूद भी इतना मतलब वो स्ट्रगल कर रहे थे, तो मैंने वहाँ से सोच की कि ये लोग अगर कर सकते तो तुम क्यों नहीं कर सकते। तो फिर जब वहाँ से मैंने वापसी की है, फैजाबाद से वापसी की, तो वहाँ से उसी साल मैंने वर्जिश करना शुरू कर दिया, अपना जिम जाना शुरू कर दिया, क्रिकेट भी शुरू कर दिया और भी मुख्तलिफ गेम थे जो वहाँ से मैंने स्टार्ट ले लिया। फिर जब 2004 की गेम हुई तो फिर उसमें मैंने पार्टिसिपेशन किया, फिर वहाँ से मैंने 2004 से जब पार्टिसिपेशन की तो उसमें मैंने 6 गेम थे, उसमें हर गेम में मैंने मेडल जीत लिया और हर गेम में फिर फर्स्ट सेकंड थर्ड आया। किसी तरह ये सिलसिला शुरू होता गया। फिर मेरे दिल में ये ख्याल आया कि एक अब एक असद है मर्दान से, क्यों ना आप एक मिशन और भी शुरू कर दो, तो मर्दान में जितने पर्सन में डिसेबल है उसको ढूंढो और वहाँ से उसको भी एहसाबाद लेके चलो और वो भी वहाँ पे देखे वहाँ पे क्या होता है और पर्सन में डिसेबल किस तरह खेलते हैं एक गेम में, और दूसरे लड़कों से मुलाकात मतलब बोले जिंदगी का एक एक्सपीरियंस हो जाता है उसमें। तो उसी तरह मैंने फिर मर्दान आके लड़कों को ढूंढा और उसको एबटाबाद लेके गया, 5 लड़कों को मैं एबटाबाद लेके गया, बहुत मुश्किल से उसको लेके गया, क्योंकि जब मैं जिस तरह मैं अड्डे पे चला गया और अड्डे वाले ने देखा कि ये 5 ये डिसेबल है, इसके साथ व्हील चेयर भी है, इसको हम कैसे बिठाएंगे, तो वो हमें बिठाने नहीं दे रहे थे। हमने उसको कहा कि हम आपको डबल कराए देंगे, व्हील चेयर की भी हम आपको कराए देंगे। इस बात पे जो घर वाले वो हमारे साथ एग्री हो गए
वहाँ से हम लोग चले गए, पार्टिसिपेशन की हमने उसमें, और जो 6 दिन का टूर्नामेंट था उसमें हमने माशाल्लाह से काफी अच्छी जो है वो परफॉर्मेंस दी। उसमें मैंने जितने भी जो 6 गेम्स थे उसमें मैंने पार्टिसिपेशन किया, मेरे लड़कों ने भी किया, उस सब में मैंने फर्स्ट पोजीशन जो है ना उसमें हासिल की, जिसमें व्हील चेयर रेस शामिल थी, व्हील चेयर डिस्कस थ्रो था, शॉटपुट थ्रो, व्हील चेयर क्रिकेट था, उसने पंजाब की टीम से मैं खेला और बहुत अच्छी परफॉर्मेंस उसने दी व्हील चेयर क्रिकेट में, क्योंकि हमारे लड़के 5 लड़के थे तो हम पंजाब की तरफ से खेले। फिर उसके बाद जो पंजाब के वो एक ऑर्गेनाइजेशन थी उसने मुझे कहा कि असद आपकी तो बहुत अच्छी गेम है माशाल्लाह, आपकी परफॉर्मेंस बहुत अच्छी है, तो मतलब आपकी जो हम चाह रहे हैं कि हम आपके साथ कुछ काम, आपको अपनी जो आपकी प्रॉपर्टी होगी जो आप मतलब डेली यूज में आपकी होगी। तो मैंने कहा ये तो बहुत बड़ी बात है। इस दौरान फिर उनसे बातें चलती रही, उसने फिर एक फॉर्म भेजा मुझे ये फिर करके अपने लड़कों को एक जगह वहाँ पे फंक्शन रखो, उसको हम ये व्हील चेयर देंगे, लेकिन तुम पहले ये कोशिश करो कि आप साथ जितने मतलब ऐसे लड़के शामिल हो जाएं जो मतलब स्टूडेंट हो, मतलब स्कूल जाते हैं उसके पास व्हील चेयर नहीं, ऐसे लड़कों को पहले टच करो और ऐसे लड़कों को टच करो जो आपको लगता है कि इस बाइक में ये मायूस हो गए कि हम लोग डिसेबल है, हम ये नहीं कर सकते। मतलब मैंने स्ट्रगल शुरू किया और उसने मुझे कॉल किया कि हम 8 के व्हील चेयर के बजाय हम आपको व्हील चेयर देंगे। तो मैंने मेरे दिल और भी मुझे बहुत, मैं उसी टाइम सेंसफूम में बैठा हुआ था, मैंने अपने टीचर से भी शेयर किया सर मुझे तो फॉर्म इन लोगों ने एक दिया है और मुझे ये कह रहे हैं कि मतलब आपको हम 8 व्हील चेयर देंगे, इसकी मतलब मैं कैसे करूँ ये। मेरे टीचर ने कहा कि पागल ये एक कॉपी है, ये ओरिजिनल अपने पास रखो और इसकी 20 कॉपियां निकलवा के सबकी फॉर्म जो है ना वो फिल करवा दो। फिर उस हिसाब से मैंने 20 कापियां उसकी कापी बना के मैंने वो सेंड कर दी, लाहौर सेंड कर दी। और फिर उसके 1 महीने बाद मुझे व्हील चेयर, उसने लाहौर से व्हील चेयर आ गई और उसके जो टीम मेंबर थे वो भी आ गए और वहाँ पे नेशनल फिजिकल एजुकेशन जो कॉलेज है वहाँ पे मैंने फंक्शन रखी ईदगाह में और वहाँ पे मैंने लड़कों को जो है ना व्हील चेयर दिए और उसको ट्रेन भी किया कि इस व्हील चेयर को किस तरह चलाते हैं, उसको किस तरह मूव करते हैं स्पोर्ट्स पे, इस तरह मतलब वो सारा कुछ उसको समझा के पूरा दिन हमने वहाँ पे कॉलेज में गुजार दिया था। फिर उसमें कुछ लड़के ऐसे थे कि व्हील चेयर लेके चले गए और उसमें चंद लड़के जो थे वो मेरे पास रह गए, 8 लड़के मेरे पास लड़ गए, जो वहाँ से हमारी जो स्ट्रगल थी वो शुरू हो गई। व्हील चेयर के लिए एक ऐसी जगह फर्स्ट टाइम चाहिए थी कि वो फर्श हो, तो हमने बहुत वहाँ पे देखा तो मर्दान ऐसी कोई जगह नहीं थी बड़ी जहाँ पे बड़ा सा फर्श हो उस पर हम खेले बहुत। फिर हमने सोचा तो फिर एक आइडिया जहन में आ गया कि मर्दान का जो स्टेशन है मर्दान जंक्शन, तो वहाँ पे कुछ जो फर्श बना हुआ है डी की शक्ल में वो उसमें कोई 25 मीटर का वो फर्श था। तो फिर हम हर जुम्मे को जो है ना लड़कों को बुला लेता था मर्दान स्टेशन के, तो वहाँ पे हम लोग जुम्मे के दिन जो है नमाज के बाद फिर वहाँ पे खेलते थे। फिर 2000 व्हील चेयर का अपना एक टीम लेके गए एहताबाद में, वहाँ पे हमने व्हील चेयर पे खेला, हमारे लड़कों के हौसले और भी बुलंद होते गए। तो इसी तरह वहाँ से मैंने जो स्ट्रगल की हमारी फिर माशाल्लाह से टीम बन गई, बहुत सारे लड़कों को हमने मतलब ढूंढ लिया और उनसे हम यही बातें करते रहे कि मतलब उसकी करते रहे कि ये मतलब इस तरह टूर्नामेंट होता है, अगर ये तो एहताबाद का होता है हम एहताबाद तो नहीं जा सकते लेकिन मर्दान के अंदर इस तरह एक्टिविटी कर सकते हैं कि मर्दान में 50 से ज्यादा बंदे हम मतलब उसको इन्वॉल्व कर सकते हैं पर्सन विद डिसेबल को। इसी तरह हमारा ये काम वहाँ चलता गया। अल्लाह की फजल है कि मैं वहाँ से कामयाब होता गया और वहाँ से फिर मैंने जब 2005 से मैंने स्ट्रगल शुरू की तो वही 2005 माशाल्लाह से 11 साल फिर मैं चैंपियन रहा, व्हील चेयर रेस का मैं चैंपियन रहा 11 साल मुसलसल। फिर उसमें मैंने 4 गोल्ड मेडल भी लिए, 2008 में मैंने नेशनल पैरा ओलंपिक में जो है पंजाब में 1 गोल्ड लिया 100 मीटर में। फिर मैंने जो 2013 है उसमें नेशनल पैरा ओलंपिक जो था नेशनल गेम्स जो थे इस्लामाबाद में वहाँ पे 1 गोल्ड ले लिया वो 200 मीटर था। और इसी तरह 2008 में एहताबाद में 1 गोल्ड मेडल लिया पंजाब स्टेडियम में, इसमें मैंने पाकिस्तान रिकॉर्ड टाइम कर दी 18 सेकंड में 100 मीटर जो है उसमें मैंने वो रिकॉर्ड बनाया पाकिस्तान का। उसके बाद फिर ताजिकिस्तान चला गया, मेरा सिलेक्शन हो गया था ताजिकिस्तान के लिए जो पावर लिफ्टिंग का एक मुकाबला होता है जिसको मील गिर कहते हैं। एशिया में 2nd पोजीशन मेरी आई थी वहाँ पे ताजिकिस्तान में, मेरे कोच बहुत खुश थे, उसने मुझे कहा कि इस तरह आपने इतने कम 2-3-4 दिनों में आपने इतनी मतलब मेहनत की और आपने करके दिखाया, उसने मुझे कैप्टन भी बना दिया। और फिर उसी तरह ये कारवां चलता रहा और پھر میرے 100 سے زیادہ میرے پاس جو پرسن بھی ڈسیبل ہے وہ 100 سے زیادہ میرے پاس آ گئے, اور 18 کے قریب ہم نے ویل چیئر ڈسٹریبیوٹ کیا مردان کے اردن, اور گھر گھر جا کے مطلب پرسن بھی ڈسیبل کو اکٹھا کیا 1800 ویل چیئر, اور وہی کاروبار آج ماشاء اللہ سے وہی 1800 جو ویل چیئر دیے تھے وہ آج ماشاء اللہ سے ہزاروں میں وہ لوگ نکل آئے گھروں سے, اور اپنی مطلب اس کو ہم نے یہ کیا کہ مطلب اویئر صرف اس لیے کیا کہ مطلب ہمارا جتنا عام لوگوں کا حق ہے یہاں پہ پاکستان میں اتنا ہمارا بھی ہے معاشرہ میں. وہ کہتا ہے کہ یہ ڈسیبل ہے وہ ڈسیبل ہے, ہم ڈسیبل نہیں ہیں لیکن ہمیں ڈسیبل بنایا گیا ہے. وہ میں ایک مثال دوں, اگر میں کوئی مارکیٹ ہم لوگ جاتے اکٹھے جاتے یا میں جاتا ہوں کوئی شاپنگ کرنے جاتا ہوں کوئی چیز لینا چاہتا ہوں کپڑے لینا چاہتا ہوں, تو جب میں چلا جاتا ہوں بازار میں کوئی جب چلا جاتا ہوں تو یہاں سے میں 6 کلومیٹر تو چلا جاتا ہوں ویل چیئر کے اوپر, 6 کلومیٹر تو چلا جاتا ہوں, لیکن وہاں پہ جب میں چلا جاتا ہوں کوئی ریمپ نہیں ہوتا سیڑھیاں بنی ہوتی تو وہاں پہ میں فیل کرتا ہوں کہ ہاں یہاں پہ میں ڈسیبل ہوں, لیکن اگر وہاں پہ سلائڈ کے ساتھ وہ ایک سلائڈ بھی بنا دے سیڑھیوں کے ساتھ تو شاید وہاں پہ بھی کوئی ڈسیبل نہ ہو. پھر میرا ایشین گیم جو 2014 نیشنل پیرا اولمپک تھے وہاں پہ چلا گیا, جو وہاں پہ گولڈ لیا سلیکشن کوریا کے لیے, کوریا پہ میرا میچ چلا گیا 60 ممالک کے ساتھ, میرا جو فائٹ تھا 7 ممالک کے ساتھ, لیکن بس کتنی یہ تھی ہماری کہ پاکستان میں جو ویل چیئر میرے پاس جو ویل چیئر تھا نہ تو اس کے ٹائر صحیح تھے اور وہ ویل چیئر اس اسٹینڈرڈ کی تھی جو وہاں پہ لوگ اپنے ساتھ جو ویل چیئر لائے تھے جو آؤٹ اسٹینڈنگ اس کی ویل چیئر تھی, تو میری ویل چیئر اس کے ساتھ کچھ بھی نہیں تھی لیکن پھر بھی میں نے ہار نہیں مانی اور میں نے اس کے ساتھ فائٹ کر کے 16 کنٹری اس میں جو پارٹیسپینٹ تھے اس میں میں نے شرکت کی اور پھر بھی میں نے فائٹ کر کے اس میں 6th پوزیشن لے لیا. اس کے علاوہ پاکستان جو انٹرنیشنل جو ہمارا ٹیم ہے اس کا میں جو آل راؤنڈر میں کہتا ہوں بیسٹ پلیئر آف دا پاکستان ویل چیئر کرکٹ میں بھی میں کہتا ہوں, اور اسی طرح میرا کچھ ریکارڈز بھی ہیں جو ماشاء اللہ سے کبھی میں زندگی میں میں اس کو نہیں بھول سکتا. تو مردان میں ماشاء اللہ سے اب پہلے ویل چیئر نہیں ہوتی تھی, اب ماشاء اللہ سے بہت سارے بائک جو ہے وہ بن گئے جو میں خود ڈیزائن کرتا ہوں اور اس کا فل کنٹرول ہاتھوں میں ہوتا ہے اور ہاتھ سے سٹارٹ ہوتی ہے فل کنٹرول اس کا ہاتھ میں ہوتا ہے. تو ماشاء اللہ سے 20-25 بندوں کے لیے بنائی ہے جو ایکسیسیبل بائک ہے آسانی سے مطلب وہ چلا سکتے ہیں. تو ماشاء اللہ سے اس کی زندگی میں بہت چینج آ گیا ہے لڑکوں کی زندگی میں, کیونکہ وہ پہلے گھر سے نہیں نکل سکتے تھے, اب ماشاء اللہ سے اب وہ اپنے فیملی کو مطلب کہیں اگر اس کو لاہور جانا ہوتا ہے کہیں اسلام آباد جانا ہوتا ہے وہ گھر سے نکل نہیں سکتے تھے, آج ماشاء اللہ سے اس کو اپنے گھر والے اس پہ فخر کرتے ہیں کہ مطلب یہ خود گھر سے نکلتا ہے, اب یہ انڈیپینڈنٹ ہو گیا کہ لاہور جاتے ہیں. ابھی بھی میں جہاں سے انٹرویو دے رہا ہوں میں کراچی میں ہوں, کے پی کے ٹیم کو لے کے میں آیا ہوں یہاں پہ ایز اے کیپٹن, اور یہ میرے ساتھ جو ویل چیئر یوزر 15 ویل چیئر یوزر میرے ساتھ ہے اور سب کو میں نے ٹرین میں بٹھا کے اور 36 گھنٹے کا سفر کر کے میں ادھر کراچی میں بیٹھا ہوں. ہمارا اس مشن کا صرف مقصد یہی تھا کہ جتنے بھی پرسن وتھ ڈسیبل گھروں میں قیدی ہے, قیدی میں اس کو اس لیے کہوں گا کیونکہ ہمارے گھر میں اس کو یہ تصور کیا جاتا ہے کہ اگر اس لڑکے کو ہم نے باہر کسی کو پڑوسی کو پتہ چل گیا تو وہ ہمارے اوپر ہنسیں گے کہ یار دیکھو اس گھر میں معذور ہے, یہ مختلف باتیں ہم ہمارے پیچھے کریں گے, لیکن یہ غلط بات ہے, یہ بہت غلط بات ہے. جس کے گھر میں بھی پرسن بھی ڈسیبل ہے وہ اس کو تھوڑا سا اس کو راستہ دے تو انشاءاللہ وہ دن دور نہیں کہ وہ اس معاشرے پہ بوجھ نہ بنے گا اور نہ اپنے گھر پہ بوجھ بنے گا.
واہ بھائی کیا اچھی کہانی اسد خان نے سنائی ہے. اسد بہت شکریہ اتنی اچھی کہانی ہمیں بھیجنے کا. یہ بتائیے مجھے, مجھے ایک بات پہ بڑی حیرت سی ہوئی کیونکہ جیسے اولمپکس میں یا کسی بھی مقابلے میں ایک برابر کا موقع ملتا ہے نا سب کو ہر کھلاڑی کو, تو آپ نے ویل چیئر کی بات کی کہ کوریا کے ذکر آپ کر رہے تھے کہ بڑی ہائی ٹیک قسم کی ان کی ویل چیئرس تھیں, تو کیا یہ شرط نہیں ہے کہ پھر جو بھی کھیل رہا ہو اس میں سے ہر کھلاڑی کے پاس ویل چیئر ایک جیسی ہو؟
جی بالکل, بہت اچھی بات کی, بلکہ ایک رولز کے حساب سے کہ سب کے پاس ایک جیسے ویل چیئر ہو تو پھر مقابلہ جو ہوگا اس کا مطلب مزہ بھی آتا ہے اور سب کمپٹیشن ہوتی ہے. حالانکہ اگر میں اس حساب سے کہوں تو میرے ویل چیئر نسبت کو بالکل وہ ویل چیئر تھی جیسے کوئی 2015 کا مطلب کرولا گاڑی ہو اور 74 ماڈل گاڑی کھڑی کر دے اس کے ساتھ ہو, اسی طرح میری ویل چیئر تھی.
اچھا,
اور تو میں کمپٹیشن اور حساب سے میرے لیے
आवाज आपकी आनी बंद हो गई, जरा सी टेलीफोन की समत बदलिएगा, अपना डायरेक्शन चेंज कीजिएगा फोन की। जी अब बोलिए।
मेरी आवाज़
हाँ अब बेहतर है जी, बोलिए।
अच्छा, तो फ्यूचर के हवाले से मैं ये कहूँ कि उन लोग के पास चाइनीज, जैपनीज, सऊदिया और चाइनीज, चाइनीज टाइपी और उन लोगों के पास जो व्हील चेयर था उसकी प्राइस तकरीबन थी 2 लाख से ऊपर, 4 लाख तक उसकी प्राइस थी। तो एक और की वो ग्रेफाइट से बनी हुई थी, कार्बन जिसको कहते हैं,
अच्छा,
जो हाई क्वालिटी बनी हुई व्हील चेयर थी। और मेरे पास जो व्हील चेयर थी वो तो एक आम मतलब व्हील चेयर थी। दूसरा ये कि ये बहुत पुरानी जो थी मॉडल भी थी। हालांकि मैं जैसे कोरिया पहुंच गया तो एक जैपनीज ने मुझे ये कहा, तुम्हारे पास डियर, तुम्हारे पास ये व्हील चेयर कहाँ से आई? ये तो जैपनीज है लेकिन ये तो बहुत पुरानी व्हील चेयर है, तुम इससे हमारे साथ मतलब कंपटीशन में इस वाले लोगे। तो मैंने उसको कहा हाँ, वो कह के ये व्हील चेयर तुम्हें कहाँ से मिली, ये तो बहुत पुरानी डिजाइन है।
हाँ।
और हालांकि वो पाकिस्तान में मुझे दो गिफ्ट की, पुरानी थी लेकिन पाकिस्तान में वो व्हील चेयर शायद किसी के पास हो। लेकिन फिर भी आपने एक बहुत अच्छा सवाल किया कि ऐसा होना चाहिए कि सबके पास एक जैसे व्हील चेयर हो, तो उसका और भी फिर मजा आता है।
तो आप लोगों की फेडरेशन वगैरह इस इशू को क्यों नहीं उठाती? ये तो उठाना चाहिए बात है ना?
ये बिल्कुल उठाना चाहिए था लेकिन किसी ने सपोर्ट नहीं किया उस लेवल पे। हालांकि अभी इससे पहले आपने एक बात की कि आपने एक व्हील चेयर डिजाइन किया हुआ था, हालांकि अल्हम्दुलिल्लाह वो डिजाइन बन भी गया और मैंने व्हील चेयर को बना भी दिया और पाकिस्तान में सबसे बेस्ट व्हील चेयर मेरी बनी है।
अच्छा,
व्हील चेयर और उसकी प्राइस बिल्कुल लो प्राइस, सबसे लो प्राइस 1000 मतलब 10,000 रुपए तक उसकी प्राइस है, जो मैंने खुद अपने हाथों से बनाई हुई है मर्दान के अंदर, अपने घर के अंदर।
अच्छा,
और मैंने पाकिस्तान में ऐसी व्हील चेयर नहीं देखी, स्पोर्ट्स व्हील चेयर जिस तरह मेरी व्हील चेयर बनी है, कलर के हिसाब से, स्पीड के हिसाब से, क्वालिटी के हिसाब से बहुत सबसे सस्ती और बहुत प्यारी व्हील चेयर बनी है मेरी।
अच्छा, आप एक काम कीजिए, आपकी जो फेसबुक है ना उस पे आप तस्वीरें डालिए अपनी व्हील चेयर की और उसके मुख्तलिफ प्रोसेस में, जब आप बना रहे थे ना तो मुख्तलिफ हिस्सों में और क्या क्या उसकी, हम कोशिश करेंगे अपने वेबसाइट पे उसको डालें। और आपने हमें कुछ भी नहीं करने को कहा लेकिन मेरी कोशिश होगी, मैं वादा नहीं करती, लेकिन अगर मुझे कोई ऐसा शख्स मिला जो कि इस तरह की चीज़ें प्रमोट कर सकता हो तो मैं उनसे कहूँगी कि आपकी व्हील चेयर अगर वो अपने इदारे के लिए लें या कुछ करें। लेकिन ये बहरहाल ये सिर्फ एक मेरा ख्याल है, जैसे कहते हैं लाउड थिंकिंग है इस वक्त, तो कि ऐसा हो सका तो बहुत अच्छा है। तो क्या फिर कोई कारखाना वगैरह है जो तैयार करता है इस व्हील चेयर, किस तरह बनती है फिर वो?
ये व्हील चेयर अभी मैं तो घर पे बना रहा हूँ, एक दो बना रहा हूँ, मतलब अभी दोस्त कहते हैं अभी तो कहते हैं क्या सर मुझे व्हील चेयर चाहिए, तो उसके जो मतलब स्पेशल बनवाता हूँ। एक हाँ। होता है जिस तरह कोई वो शूज का ऑर्डर देता है कि मुझे स्पेशल बनवा, तो जिस तरह हमारे चप्पल मशहूर है पिशावरी चप्पल, चार सदा की चप्पल, तो मतलब मैं एक एक दो दो बना के मतलब मैं दोस्तों के लिए बनाता हूँ।
अच्छा, बहुत अच्छी बात है, मुझे बड़ी खुशी हुई। असद असद एक बात और मुझे अच्छी लगी, पहले तो आप मुझे ये बताइए सबसे जरूरी बात कि पोलियो कैसे हुआ? आपने पोलियो वैक्सीन नहीं पी थी, इसका मतलब है
जी?
पोलियो, पोलियो की दवाई नहीं पिलाई थी आपको, वैक्सीन जो पिलाते हैं?
जहाँ तक मेरा वो सवाल है तो वहाँ तक मेरे ख्याल में वो पोलियो का इतना वो नहीं था उस टाइम, अभी पोलियो का वो मुहिम शुरू हो गया और केदा उसमें मैं खुद शिरकत करता हूँ अपने दोस्तों को लेके, जो पर्सन बने जो पोलियो मतलब जो दोस्त है जो पोलियो, मैं खुद भी पोलियो हूँ, तो उसको इकट्ठा करके 20-30 बंदे का के मतलब हम लोग वॉक करते, लोग को आगाह करते पोलियो के हवाले से कि आप लोग बाकायदा इसको ये करें, रिजल्ट अभी ये देख के हमने नहीं किया हुआ तो उसमें जितने मसले फेस करने पड़ रहे हैं, तो अल्लाह ना करे आपके मतलब आने वाले जो बच्चे वो ये मसले ना करें, हम उसमें बाकायदा खुद शिरकत करते हैं और जो मतलब उसकी मीटिंग वगैरह हो।
बहुत खुशी की बात है, आपकी जो जज्बा काबिल, कितने साल के हैं अब आप असद
जी? अभी मैं 23 साल।
23 साल के हैं, तो 23 साल के होने का मतलब ये है कि तकरीबन 15 साल से पोलियो मुहिम जो है ना बड़े भरपूर तरीके से, बल्कि इससे भी ज़्यादा अरसे से जारी है। लेकिन ये बताने की ज़रूरत है लोगों को जो कि बच्चों को पोलियो वैक्सीन नहीं पिलाते, क्योंकि कई जगहों पर लोग ये अफवाह फैलाते हैं और एक गुमराह करने की कोशिश करते हैं कि इसमें कोई ऐसी चीज़ है पोलियो की दवा में और ये एक मगरिब की साजिश है, और अगर आप बच्चों को पिलाएंगे वैक्सीन तो आइंदा वो वालदैन बनने की सलाहियत से महरूम हो जाएंगे। तो ये बहुत अफसोसनाक अफवाह है। और सबसे बड़ी, आप इसी से अंदाज़ा कीजिए कि ये वही लोग हैं कि जब पोलियो वर्कर्स अपने घरों से निकलते हैं, अपने एक जिहाद की तरह से वो इसके खिलाफ, माजूरी के खिलाफ एक जिहाद समझिए, तो उन्हें मार देते हैं, उन्हें बड़ी बेरहमी से कत्ल करते हैं। तो आप ये सोचिए कि अगर वही इंसान जो किसी दूसरे शख्स को कत्ल कर रहा है, वो फिर आपसे कह रहा है कि ये पोलियो की जो दवा है ना, ये तो मगरिब का प्रोपेगेंडा है, तो आप उसको यकीन करेंगे या उन लोगों पर यकीन करेंगे जो आपको उस बीमारी से बचाने के लिए अपनी जानें दे रहे हैं? तो प्लीज़ पोलियो वैक्सीन ज़रूर पिलाइए। मैं खुद भी बहुत अरसे तक मैंने एक तरह से जो इसकी एडवोकेसी का काम है रेडियो के ज़रिए किया है, और मैं बहुत सारे इलाकों में भी गई हूँ जिसमें शुमाली इलाके और सब दूर दराज के इलाके शामिल हैं, और मैंने देखा है कि आमतौर से वालदैन बेचारे नहीं ऐसा समझते, लेकिन उनको डराया धमकाया भी जाता है कई दफ़ा। तो आप बिल्कुल ना डरिए, क्योंकि कोई आपको आपके बच्चे को सेहतमंद ज़िंदगी देने के हक से महरूम नहीं कर सकता। अच्छा, कुछ कॉलर्स हमारे साथ हैं। सनाउल्ला मरी हैं बलोचिस्तान से। जी सनाउल्ला मरी, सलाम वालेकुम।
मैडम अस्सलाम वालेकुम।
वालेकुम सलाम भैया, कैसे हैं आप?
मैडम कैसी हैं? खैरियत से हैं? ठीक ठाक
जी 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 बिल्कुल ठीक ठाक, आप बताइए।
अल्हम्दुलिल्लाह, आपको गुज़िश्ता ईद मुबारक।
अच्छा, मेरी तरफ से भी आपको बहुत ईद मुबारक।
ईद मुबारक, ईद
असल में ऐसी
मुबारक।
बात हो गई उस वक्त, एडी साहब का एक ऐसा अंधोनाक वाकया हो गया कि बस उसमें कोई होश ही नहीं रहा हमें यहाँ पर ईद की ज़्यादा बात करने का। या अच्छा
बिल्कुल
मुझे
जी
पता
जी जी
है,
मैडम जी।
सना ना इनसे कुछ पूछिए आप। ये आपने असद की कहानी सुनी होगी, ये ज़बरदस्त किस्म के खिलाड़ी हैं स्पेशल ओलंपिक्स के, और बड़े हिम्मत वाले नौजवान हैं।
असद साहब आप खैरियत से हैं? ठीक ठाक
जी शुक्र अल्हम्दुलिल्लाह, ईद मुबारक। बिल्कुल,
खैर
थोड़ा मौसम भी अच्छा है, गर्मी बहुत गुजर गई, रमजान गुजर गया।
असद
हेलो
साहब, आप जैसे लोग जो है वो काबिल तहसीन है कि आप जैसे लोग हिम्मत करके दुनिया वालों को भी मतलब आप लोगों से सबक हासिल करना चाहिए। तो
बहुत शुक्रिया आपका सनाउल्ला फ़ोन करने का। और हमारे साथ हैं इरशाद काजमी गिलगित से। जी इरशाद, सलाम वालेकुम।
अस्सलाम वालेकुम बाजी, क्या हाल है?
बस बिल्कुल ठीक ठाक। बड़ी खुशी होती है आपने जो इदारा बनाया है, और आप लोग मुझे आप भेजते रहते हैं उसकी सरगर्मियाँ, बहुत ज़बरदस्त काम कर रहे हैं आप लोग, तो बड़ी खुशी की बात है।
बस बाजी कोशिश कर रहे हैं कि अपनी जानिब से जो हमारे माशरे में जो पर्सन विद डिसेबिलिटीज है उनके हवाले से जो खिदमत हमसे हो सकती है कोशिश करते हैं, और अल्लाह का फजल है कि अभी मुखैर हजरात भी आगे आ रहे हैं जो हमारे काम में हमारा हाथ बटा रहे हैं, हमारे साथ सपोर्ट कर रहे
अच्छा, तो आप इनसे बात कीजिए। ये असद भी, ये तो स्पेशल ओलंपिक्स में पाकिस्तान की नुमाइंदगी करके आए हैं और बहुत से खेलों में, तो आप कुछ पूछना चाहें अगर इनसे?
हैं। जी अस्सलाम वालेकुम असद भाई।
वालेकुम सलाम भाई।
असद भाई ऐसा है कि मैं खुद भी आंखों की बिनाई से महरूम हूँ, और गिलगित बल्तिस्तान की सतह पर मैंने एक अदारा बनाया है जो मंजूर अफराद की फलाह बहबूद के लिए काम करता है, और उनके हवाले से माशरे में जो नाहमवार समाजी रवैये पाए जाते हैं उनके खात्मे और एक अच्छा जो रवैया है उसको कायम करने के लिए हमें कोशिश कर रहे हैं। तो अभी आपकी कहानी मैंने सुनी वॉइस ऑफ अमेरिका में, और बहुत ही अच्छा लगा कि आप मतलब व्हील चेयर डिजर्विंग होने के बावजूद इतनी आप कोशिश कर रहे हैं, इतनी सारी आपकी अचीवमेंट्स हैं, और अल्लाह के फजल करम से आपने इतने सारे मेडल्स जीते हैं। आप जैसे जो अफराद हैं जो अपनी मजदूरी को पर्स पूछ डालते हैं, खुद को मनवा रहे हैं और एक अच्छा मकाम हासिल कर रहे हैं, तो हमें बहुत ज्यादा खुशी होती है। हमारी दुआएं आपके साथ हैं, तो नेक
बहुत
तमन्नाएं हमारे
शुक्रिया।
आपके
असल
साथ
में
हैं।
वही बात जो आपने की ना, कि ज़्यादातर हम इनको सिर्फ़ खराज तहसीन पेश कर सकते हैं, तो शुक्रिया इरशाद, आपकी अपनी एसोसिएशन भी ज़बरदस्त है। अच्छा, सैयद फहद अली हमारे साथ हैं। जी सैयद फहद अली, सलाम वालेकुम।
अस्सलाम वालेकुम जनाब जी,
कैसे हैं भैया आप?
अल्हम्दुलिल्लाह अल्लाह का शुक्र, आप कैसे हैं?
मैं बिल्कुल ठीक ठाक हूँ। आपकी कहानी खुद बहुत ही अच्छी कहानी आपकी अपनी है, और इंशाल्लाह हम जल्द करेंगे उसको, लेकिन आज अगर आप इनसे कुछ पूछना चाहते हैं या बात करना चाहते हैं। मेरा ख्याल है इनका फ़ोन कट गया गालबन। अच्छा, मुरीद खान भी हमारे साथ हैं। जी मुरीद खान, सलाम वालेकुम। मुरीद खान, एक खामोशी सी तारी है जिससे ज़ाहिर होता है कि शायद हमारे कॉलर्स अब लाइन पे नहीं हैं। तो हेलो, अच्छा, तो चलिए सामिन हम दूसरी कहानी की तरफ चलते हैं, और मैं आपको बता दूं कि दूसरी कहानी के लिए हमारे सादिया मिला रही हैं उनको, सैयद जफर अली शाह साहब जो हैं सेनेटर और बहुत ही एक ज़बरदस्त माहिर कानून हैं। उनकी खुशी की बात यह है कि वो हमारे प्रोग्राम में जब भी आते हैं तो वो बहुत मददगार साबित होते हैं हमारे सुनने वालों की, और आज मैं उनसे कुछ बातें पूछना चाहती हूँ। ख़ासतौर से मैं ये भी पूछूंगी उनसे, माजूरी के हवाले से भी मैं उनसे बात करना चाहती हूँ जफर साहब से, क्योंकि हर मुल्क के आइन में ये शक मौजूद है कि माजूर अफराद को मसावी दर्जा दिया जाए, बल्कि उनके साथ कुछ मरात उन्हें दी जाती हैं। और पाकिस्तान में अभी हाल ही में काफ़ी मुजाहरे वगैरह भी हुए, क्योंकि लोगों की शिकायत है कि उनका जो कोटा है वो उन्हें नहीं दिया जाता। तो जैसे ही जफर साहब आएंगे मैं उनसे सवाल पूछूंगी इस कोटे के बारे में, क्योंकि जफर साहब का ताल्लुक जो है इस वक्त जो बरसर इख्तदार पार्टी है मुस्लिम लीग नून उससे है। तो साथ ही जफर साहब हमारे साथ हैं। अस्सलाम वालेकुम जफर साहब। बहुत शुक्रिया हमेशा की तरह प्रोग्राम में आने के लिए। जफर साहब, वो जो एक है ना किस्सा कि किसी दावत में अगर कोई डॉक्टर हो तो फौरन हर कोई अपने सर दर्द की दवा पूछने लगता है, कोई पेट दर्द की, तो मैं भी जब आप जैसे कोई शफीक किस्म के माहिर कानून नजर आते हैं तो मैं सोचती हूँ कि तमाम लोगों के जो मसाइल हैं आपसे पूछ लूँ। तो ये बताइए मुझे कि ये कहानी तो हम अभी सुनेंगे जो आपकी असल कहानी है आपके लिए, लेकिन अभी एक साहब आए थे, असद नाम है उनका, तो वो असदुल्ला, और असद जो हैं वो स्पेशल ओलंपिक्स में हिस्सा लेते हैं, बहुत ही होनहार हैं और इनाम लाते हैं और हिम्मत वाले हैं बहुत। तो उनसे बातें करते हुए ये एहसास हुआ कि हमारे यहाँ ना हम दावे तो करते हैं लेकिन माजूर अफराद को और मराद तो छोड़िए जो उनका कोटा है उस तक पर अमल नहीं हो सकता। आपके तो जहन में होगा कि अभी हाल ही में बड़े मुजाहरे हुए और तशद्दुद भी हुआ उन मुजाहरों में उन अफराद के खिलाफ, तो क्या तरीका है जो 2% का कोटा है वो तो उनको कम से कम दिलवाया जाए ना उन लोगों को।
हाँ, बड़ी मजबूत बात है और जायज बात है, बेहद ही जायज बात है, लेकिन पता नहीं बस ये कोई इतना बदकिस्मती है हमारे अंडर डेवलप कंट्रीज के मुल्क की हुकूमतों की कि उन वो और चक्रों से नहीं निकलते और इससे ही नहीं निकलते कि भाई उनकी हुकूमतें पता नहीं गिरती हैं या रहती हैं या बनती हैं, और ये जो वो लोग जो हकदार लोग हैं या जो जो अल्लाह ताला की नजर में भी पब्लिक और आवाम की नजर में भी जिनको मिलने जरूरी होती है इमदाद भी और उनके तवज्जो के मुस्तक होते हैं, लेकिन उस तरफ कोई तवज्जो नहीं देते। मतलब बिल्कुल ये कोई ये बदकिस्मती है। मतलब ये
तो उनका क्या कानूनी वो जैसे प्रोबोनो है कोई मौजूद, क्योंकि ज़ाहिर है ये लोग गरीब भी होते हैं ज्यादातर, तो क्या अगर वो अदालत का दरवाजा खटकाएं तो उनको प्रोबोनो कोई वकील की सहूलत मिल सकती है?
बिल्कुल खैर वकीलों के भी हमारी जो है अपना एसोसिएशन और काउंसिल बार काउंसिल जो है उनमें ऐसी अपना है कमेटियां बनी हुई हैं कि वो जो फ्री लीगल एड कमेटीज हैं जिसमें वो मदद करते हैं उन लोगों की जो फीसियाँ अदा नहीं कर सकते, जो मुस्तहिक लोग हैं मदद के, तो उनकी मदद की जाती है और अदालतों के दरवाजे खटखटाए जाए तो ये जो जायज अखदार लोग होते हैं स्टेट जो है वो रिस्पॉन्सिबल है उनकी मदद करने की।
दुरुस्त, बस यही बात है ना कि फराइज भी हैं, कानून भी मौजूद हैं, आईन में भी लिखा हुआ है, लेकिन अमल नहीं होता, जो अफसोसनाक बात है। जफर साहब, मैं हमेशा सोचती हूँ आपका जो एक किरदार, मतलब हम सब जज करते हैं बहुत सारी बातें जो हमारी नज़रों में आती हैं, मुझे लगता है कि खुद आपकी जो ज़िंदगी की कहानी होगी थोड़ा सा अगर आप मतलब माइंड ना करें थोड़ा सा हमें अपने बारे में बताइए, थोड़ा अपनी ज़िंदगी के बारे में, थोड़ा सा अपने पेरेंट्स के बारे में।
जी, मैं खुद बिल्कुल एक मतवसत से भी नीचे तबके के एक खानदान से तलक रखता हूँ और बिल्कुल इन सारी ये चीजें जो आज मुझे तकलीफ भी देती हैं और मजबूर भी करती हैं कि इस किस्म के लोगों और इसके सोसाइटी के अंदर जो है उनकी मदद की जाए, मैं ये सब इन बातों से गुजरा हुआ हूँ।
अच्छा।
और पाकिस्तान में बहुत सारे लोग और बहुत सारा फ्यूडलिज्म है, क्योंकि यहाँ पर यहाँ के जो सरमायादार हैं, सनअतकार हैं, सरमायादार हैं और जो फ्यूडल्स हैं वो तो सियासत करते हैं इसलिए कि उनका तो ये एक मशला है, शौक है, और कुछ करप्शन का शौक है, कुछ इकतदार का शौक है, झंडे का शौक है। तो मैं तो वो लोगों में हूँ कि मैं तो सियासत में आया ही शनाख दूसरी इसलिए था कि ये जो मरूम लोग हैं और जिनकी मेजॉरिटी है जो पोस्ट लोग हैं, बाइजत लोग हैं, तो वो उनके साथ जो जातियाँ होती हैं सोसाइटी में, जातियाँ भी होती हैं और जो बाकी वाशी हालात जो हैं وہ اس قدر ناہمواری ہے اور امبیلنس ہے کہ ایک غریب آدمی جو ہے وہ اپنا دن شام رات گزارنے کے لیے وہ اس کو بےشمار مصیبتوں کا سامنا کرنا پڑتا ہے.
بالکل.
تو یہ ساری چیزیں تھیں جو جنہوں نے مجبور کر کے پھر میں بالکل پیورلی ایک سیلف میڈ آدمی ہوں. مطلب میرے والد صاحب جو وہ تھے ملازم تھے پولیس میں, تو بہرحال اللہ تعالیٰ ان کو جنت الفردوس کی جگہ دے, انہوں نے ہمت کی, مجھے تھوڑا بہت پڑھایا, میں پڑھ گیا اور کیا بھی لا. مجھے شوق تھا شروع سے ہی, لا کا شوق تھا ایک کہ میں لا کی ڈگری دوں, اور لا کا آج بھی مطلب لا کو جتنے شوق سے پڑھتا ہوں شاید کسی اور چیز کو میں نہیں پڑھتا. اور اسی وجہ سے پالیٹکس کا بھی شوق ہوا کہ جو سیاست ہے ہمارے ملک کی, اور اس قدر گندی سیاست ہے جس نے بے شمار پاکستان کو نقصان بھی پہنچایا ہے, اور آج تک بھی یہی بحث چل رہی ہے وغیرہ وغیرہ. تو اس وجہ سے میں اس فیلڈ میں بھی آیا, اور اپنی ایک جو ذریعہ معاش بھی میں نے اپنا یہی رکھا, اپنی پریکٹس کر کے دال روٹی کر کے اپنا کما کر خود کھاتا ہوں, اور آج بھی ایک بالکل ایک جہاد کے طور پر ان ملریز اور ان بدعمالیاں جو ہیں مختلف طبقے میں ان کے خلاف ہمیشہ برسر پیکار رہتا ہوں, اور اس سلسلے میں مجھے بڑی دفعہ تکلیفیں بھی ہوئی, جیل میں بھی جانا پڑا اور گیا میں. کوئی مجھے اس سے کوئی نہ خوف تھا نہ ڈر تھا اور نہ آج ہے
جی.
اللہ تعالیٰ کی مہربانی سے بالکل ود کلین ہینڈ کلین ہارٹ کلین مائنڈ اللہ تعالیٰ کی مہربانی سے کرتا ہوں, حصہ لیتا ہوں پالیٹکس میں بھی اور زندگی کے بھی دیگر شعبوں میں.
ظفر صاحب, مجھے اس بات کا ہمیشہ پورا یقین ہے, اور یہ اپنی زندگی سے بھی آدمی یہ بات سیکھتا ہے کہ جو ہمارے ماں باپ ہوتے ہیں نا, جیسے جب حلال رزق پہ آپ کو پالتے ہیں جو ماں باپ, تو انہی کے بچوں کے دل میں نا وہ بہت مشکل سے وہ بےمانی کر پاتے ہیں, کیونکہ انہوں نے سیکھا نہیں ہوتا ہے اس طرح, انہوں نے بچپن سے یہ سنا ہوتا ہے کہ کس طرح کی روزی کمانی چاہیے. تو تھوڑا سا اپنے بتائیے کوئی خاص بات جو اپنے امی ابو کی آپ کو یاد آتی ہو بہت.
میری امی ابو, میں نے پہلے بتایا تھا آپ کو کہ متوسط درجے کی, اور وہ مرادا اور آپ نے ٹھیک کہا کہ انہوں نے اپنی بڑی تنگدستی کی حالت میں
جی
اپنے اپنے بے شمار جو ان کے ایک جائز خواہشات تھی ان کو ایک قسم کا دبا کر انہوں نے مطلب ہے کہ میری تعلیم جو ہے وہ مکمل کرائی. میں سمجھتا ہوں کہ ان کا یہ ایک بہت بڑا احسان ہے اس ان حالات میں, کہ آج انہی کی وجہ سے ان کی اس ان کی کوششوں کی وجہ سے ان کی اس قربانیوں کی وجہ سے آج میں اس کچھ قابل ہوں کہ میں جو ہے اپنے جیسے درمیان خاندان جیسے اور ان لوگوں کو جن کو آج وہ جو مزری فیس کرتے ہیں میں ان کا ساتھ دیتا ہوں, اور میرا دل دماغ مطمئن ہوتا ہے, اور میں اپنے والدین کو دعائیں دیتا ہوں کہ اللہ تعالیٰ ان کو, کیونکہ میرے ماں باپ دونوں فوت ہو چکے ہیں, اللہ تعالیٰ ان کو کروڑ کروڑ جنت نصیب کرے. تو بہرحال یہ ساری انہیں کی مہربانی ہے, اللہ تعالیٰ کی مہربانی کی بات ان کی مہربانی ہے. میں دعا کرتا ہوں ان کے لیے کہ اللہ تعالیٰ ان کو مغفرت دے اور ان کے سیر قدم جو ہے وہ معاف فرما دے.
بلکہ وہ خوش ہوتے ہوں گے آپ کو دیکھ کر کے, آپ اتنے ترقی آپ نے کی, اتنی عزت آپ کو ملی. اچھا ظفر صاحب, میں آپ کو ایک کہانی سنانا چاہتی ہوں, آپ کے دل پہ بہت اثر ہوگا. یہ ایک طاہر عثمان ہے, راولا کوٹ کے ایک گاؤں سے انہوں نے لکھا ہے. گاؤں کا نام مشکل سا, یہ خود ہی بتائیں گے آپ کو. تو پہلے ہم کہانی سنتے ہیں اور اس کے بعد طاہر بھی موجود ہیں, آپ کی بات کراؤں گی. تو آپ ذرا ان کی کہانی سنیے گا, شاید آپ ان کا مسئلہ حل کر سکیں. جی سعدیت طاہر.
السلام علیکم. میری کہانی کے ساتھ میں طاہر عثمان ول محمد عثمان خان راولہ کوٹ آزاد کشمیر کے گاؤں ہرنمیرا رانٹ سے مخاطب ہوں. میرے والد صاحب آرمی میں لانس نائک تھے. میری زندگی کے بدترین دور کی شروعات اس وقت ہوئی جب میں 2.5 سال کا تھا اور میری بہن صرف 4 ماہ کی تھی, کہ میرے والد محترم عید الفطر کی چھٹی گھر آئے. آنے کے 3-4 دن بعد چاند رات کو میرے چچو نے چھریوں اور چاقو کے وار کر کے میرے والد صاحب کو قتل کر دیا. میرے دادا جی بھی پولیس میں تھے. میرے چاچو کو کچھ رشتہ داروں نے پناہ دی. خیر عید الفطر کو میرے والد صاحب کا نماز جنازہ ادا ہوا اور دفن کیے گئے. میری امی جی کو فورس کیا جاتا رہا کہ آپ نے کچھ نہیں دیکھا, اور فورس کیا جاتا رہا کہ پولیس کو بیان دیں کہ مجھے کچھ نہیں پتا کہ یہ قتل کس نے کیا ہے. حتیٰ کہ
ڈی آئی جی جو کہ میرے دادا کے حقیقی بھانجا تھے, انہوں نے بھی میری امی جی سے کہا کہ جس کے لیے آپ کہہ رہی ہو کہ اس نے قتل کیا ہے, یہ تو دو دن سے میرے گھر میں تھا. ایک تھانے دار صاحب نے میری امی جی کو یقین دہانی کرائی کہ میں آپ کو انصاف دلاؤں گا, جن کا دو دن کے اندر ہی تبادلہ کروا لیا گیا. آخر کار میرے چاچو پر جرم ثابت ہوتے ہی انہیں گرفتار کر دیا گیا اور جیل بھیج دیا گیا, جہاں ڈی آئی جی صاحب جو کہ میرے دادا کے بھانجا تھے انہوں نے راضی نامہ پیش کرا کے 11 ماہ کے اندر ہی میرے چاچو کو عدالت سے فارغ کروا لیا. وقت گزرنے کے بعد میری امی جی کو بھی مار پیٹ کر کے گھر سے نکال لیا گیا. امی جی کے ساتھ ہم نانا نانی کے گھر رہنے لگے. وقت گزرنے کے بعد میں ایک پرائمری اسکول میں تعلیم حاصل کرنے لگا, جماعت پنجم تک تو ہمیشہ اول آیا. اس کے بعد میں ایک ہائی اسکول میں جانے لگا. امی جی کو ماہوار پینشن ہوئی جو کہ مبلی 95 روپے تھی, اس سے میری کتابوں کاپیوں کا خرچہ کیسے پورا ہوتا. میں نے میٹرک پاس کر لی. آخر کار میں یہاں سے بھاگ کر لاہور ایک فیکٹری میں 2850 روپے کر کام کرنے لگا. میرے ایک جانے کے ایک ماہ بعد میرے نانا جی کے گھر کو آگ لگا دی گئی, جہاں ناقابل برداشت نقصان ہوا, سب کے سب افراد زخمی ہوئے. اطلاع ملنے پر واپس ہوا اور آ کر کبھی ہسپتال تو کبھی گھر کا کام. میرے ماموں جی ایڈمٹ ہو گئے تھے, وہ زیادہ زخمی ہو گئے تھے. خیر عوام علاقہ کی ہمدردیوں نے ہفتے کے اندر 2 کمرے رہنے کے قابل بنا دیے. میرے دادا جی نے بطور دیت اور حق ملکیت گھر اور زمین میرے نام کرائی, جس کی وجہ سے میرے دادا جی کو بھی مار پیٹ ظلم زیادتیوں کا سامنا کرنا پڑا. میرے چاچو نے میرے والد کا بنایا ہوا گھر اور سنگل چیز بھی مجھے نہ دی. میرے دادا جی بھی 2001 کو فوت ہو گئے. 8 اکتوبر 2005 کو زلزلہ ہوا جس میں تمام کا تمام گھر پھر تباہ ہو گیا. پھر گھر بنانے شروع ہوئے. میرے چاچو نے بھرپور پیچھا کیا اور متعدد بار بھاگ کر لوگوں کی مداخلت سے میری جان بخشی ہوئی. میں نے اپنے حق ملکیت پر گھر بنانا شروع کیا, جہاں مجھے اور میری امی جان کو مارا پیٹا گیا. متعدد بار فائرنگ کی گئی, جس کی رپورٹ تحریری رپورٹس کی کاپیاں موجود ہیں. میں نے چوکی راولہ کوٹ اور تھانہ سٹی راولہ کوٹ میں درخواستیں دیں. راولہ کوٹ پولیس نے کوئی کاروائی نہ کی اور برادری نے فیصلہ کروانے کا ذمہ لیا. آخر کار 4 ماہ تک برادری کے سینئر معززین کے دروازے کھٹکھٹانے کے بعد برادری نے مجھے کچھ حصہ زمین چھوڑنے کے لیے کہا. میں نے تو اس پر اتفاق کیا لیکن چاچو نے نہ مانا, جس پر برادری نے مجھے یہ کہہ کر ٹال دیا کہ یہ جاہل لوگ ہیں, آپ یہاں سے نکل جاؤ, یہ تجھے بھی مار دیں گے. یکم مئی 2006 کو میرے اسکول میں اپوائنٹمنٹ ہوئی تھی. میں اسکول جاتا تو میرے چاچے پستول بندوق لے کر راستے میں بیٹھ جاتے اور میرا پیچھا کرتے. میں راستہ تبدیل کر کے اسکول جاتا رہا اور پیچھے گھر والوں کو تنگ کیا جاتا ہے. راولہ کوٹ پولیس چوکی پر تقریباً 7 درخواستیں دے چکا ہوں, کاروائی عمل میں نہیں لائی جاتی. 2 پولیس مین آتے ہیں جن کا خرچہ تقریباً 1000 روپے نقد اور کھانا پینا میرے ذمہ ہوتا ہے. وہ آتے ہیں اور آ کر پولیس کے ایک اہلکار کفیل, یہ شاید تفتیشی ہیں یا کیا ہے, اہلکار تفتیشی یہ کفیل پولیس کے پاس ان کا کہنا ہے کہ انہوں نے آگے تو کہا کہ جی پولیس کے پاس اتنی پاور نہیں ہوتی کہ وہ مجرموں کو جبرن تھانے یا عدالت میں لے جائے. میری پھوپھی کے بیٹے نے ایک فیصلہ کیا اور کچھ حصہ زمین کا چھوڑنے کے لیے کہا, جس پر میں رضامند ہوا اور مجھے یقین دہانی کرائی کہ اس کے بعد میں وہاں باڑ لگا دوں گا. دوسرے ہی روز وہاں سے درخت کاٹ لیے گئے اور آج تک باڑ نہیں لگائی. یہ تقریباً 6 ماہ پہلے کی بات ہو چکی ہے. میری حکام بالا سے درد مندانہ التماس ہے کہ مجھے میرا حق دلوائیں, شاید کہ میری مزید صبر نہ ہو سکے کہ میرے زندہ ہوتے ہوئے میرے سامنے میری امی یا بچوں کو مارا پیٹا جائے اور میں خاموش رہوں, کیونکہ شاید میرا صبر میری کمزوری شمار ہو رہا ہے. اعلیٰ حکام سے گزارش ہے کہ مجرموں کے ساتھ قید ضابطہ کاروائی کرنے کے احکامات صادر فرمائیں اور ان ظالم لوگوں سے میری جان چھڑائیں.
تو ظفر صاحب دیکھیے کیا کیا ہوتا ہے, شریف انسان کے ساتھ ہی سب سے برا ہوتا ہے, میں تو یہ دیکھتی ہوں.
بالکل بالکل شہناز بی بس ہماری سوسائٹی بڑی بے رحم سوسائٹی ہے اور اس پہ بڑے طرح طرح کے مسائل, اور اس بچے کا مسئلہ جو میں نے سمجھا ہوں جو اس کی بات اس نے بھی سنائی ہے وہ یہ تو اپنے ایک خاندانی جو اس کے خاندان کے اندر ایک رنجش رکابت جائیداد کی رکابت اپنے چاچوں سگے چاچے جو ہے میرا خیال ہے لگتے سگے چاچے کی ہیں, یہ تو ان کی بھیج چڑھ گیا ہے نا کہ وہ جو ہمیشہ جو ہوتا ہے کہ خاندانوں میں جب کوئی کسی کا والد موت ہو جائے یا وہ نہ ہو تو وہ جائیداد کے مسئلے میں پیچھے اپنے سگے بھتیجے اور بھتیجیوں کو جو ہے وہ ان کو ان کی جائیداد ہتھیانے کا ان کا احساس کو دینے کا تو دور کی بات ہے نا, ان کی جائیدادیں ہتھیانے کے لیے جو ہے وہ طرح طرح کے ہتھیانے کرتے ہیں, اور اپنی ہی اولاد کیونکہ چاچے مامے کی اولاد اپنی اولاد ہوتی ہے وہ ان کو بھی وہ بھیڑ چڑھا دیتے ہیں اپنی ساوس کا شکار بنا دیتے ہیں.
بالکل
بہرحال یہ ایک یہ کامن یہ یہ کامن بیماری ہے ایک ہماری سوسائٹی میں کامن بیماری ہے, لیکن بہرحال ہے لیکن یہ جس علاقے سے یہ تعلق ہے ان کا وہ ہمارے سے وہ دور ہے, اسلام آباد سے دور ہے, وہ کشمیر جو کہ ایک علیحدہ سیٹ اپ ہے وہاں پر ہے سارا سلسلہ. لیکن ایون دین اور مجھے امید ہے کہ اگر آپ ان کی بات ہو ان سے تو آپ پوچھ سکتے ہیں.
یہ ہے موجود ہیں ظفر صاحب, یہ آپ کے ساتھ موجود ہیں, یہ موجود ہیں طاہر, طاہر
سن رہے ہیں؟
جی جی سن رہے ہیں.
ہیلو,
ہاں طاہر ظفر صاحب سے بات کیجیے.
طاہر بھائی یہ آپ سردار قیوم صاحب کے علاقے سے تعلق رکھتے ہیں نا؟ ہیلو,
ہاں طاہر آپ کو آواز نہیں آ رہی, طاہر آپ کو آواز آ رہی ہے ہماری؟ طاہر میرے خیال ہے ساری شاید وہ سن نہیں سکتے.
میرے خیال سے سنتے تو بارہ الگ ان کو میرا شناز بھی بے شک دے دیں, میں تفصیلی بات کر کے ان کو راستہ بناؤں گا بتاؤں گا, اور جو ہو سکتا ہے ان شاء اللہ تعالیٰ بہتر طریقے سے کہ وہ تاکہ کوئی اپنے رائٹس جو ہے وہ لے لے, اگر مجھے کسی بھی کوئی خدمات ان کو دینی ہوئی تو وہ بھی میں اس علاقے میں کر دوں گا ان کو, اور فکر جو ہے وہ بھی, اور آئی ہوپ کہ میں ان کو سردار قیوم صاحب کے بیٹے سردار عتیق صاحب کے پاس ان کو بھیج دوں اور وہ یقیناً ان کی کوئی نہ کوئی مدد کرے گی.
طاہر میرے خیال آپ بات کرنے کی کوشش کر رہے ہیں کچھ, آپ کو اب آواز آ رہی ہے میری؟ طاہر نہیں ساری ان کو دوبارہ ایک دفعہ اگر آپ ملا لیں تاکہ ان کی بات کر لیں گے تو خوش ہو جائیں گے. اچھا میں ایک بات آپ سے ظفر صاحب پوچھنا چاہتی ہوں, وہ یہ بات ہے کہ ہمیں جیسے جب کہانیاں آتی ہیں, اب جیسے یہ کہانی انہی کی کہانی کی مثال لیجئے, تو انہوں نے اس میں اپنے چچا کا بھی نام لکھا تھا, وہ جو ان کے بھتیجے تھے ڈی آئی جی ان کا بھی نام لکھا تھا, تو اس کی کیا لیگل پوزیشن ہے؟ مطلب میں ہمیشہ نام درخواست کرتی ہوں کہ نام نہ لیں کیونکہ دوسری پارٹی کو ہم موقع نہیں دے رہے آنے کا پروگرام میں, مطلب کیونکہ موقع ہم کیا نہیں دے رہے, وہ آنے کو تیار نہیں ہوگی, لیکن یہ کہ کیا ہم نام لے سکتے ہیں کسی کہانی میں اگر یہ کوئی شخص اس طرح نام دے, اس نے شکایت بھی کروا رکھی ہو, تو اس کی قانونی حیثیت کیا ہوتی ہے؟
نہیں قانون ایسی تو کوئی بات نہیں, کیونکہ آپ دیکھ رہے ہیں اس میں قانونی حیثیت یہی ہے کہ پھر اگر یہ پروب ہوگا تو ابھی تو یہ ایک قسم کی ون سائیڈڈ ہے نا, آپ اور ہم تو مان لیتے ہیں کہ ایک آدمی جو ہے وہ اپنی مصیبتیں بتاتا ہے اور یقیناً وہ جھوٹ نہ بول رہا ہوگا مطلب, تو لیکن جب کبھی انصاف کی بات آتی ہے یا عدالتوں کی بات آتی ہے قانون کی بات آتی ہے تو اس میں پھر ہر دو
فریکوینسی
یہ تو وہ سٹوری تھی جو اس نے بتا دی, اب اگر اس کے چچا کی سٹوری سنیں وہ پتہ نہیں کیا بتاتا ہے, وہ پتہ نہیں کیا کرے گا, تو اس لیے یہ دونوں فریکوں کو سن کے پھر انصاف کے تقاضے پورے کیے جاتے ہیں, کسی انصاف کو سنے بغیر کسی پارٹی کو اس کو نہ کنڈیم کیا جا سکتا ہے اور نہ ہی یک طرفہ کوئی فیصلہ کیا جا سکتا ہے, لیکن اس قسم کے واقعات جو ہے وہ بے شمار ہیں, بے شمار واقعات ہیں
اور ایسے تو بہت خاندانی. بالکل یہ طاہر اب آ گئے, طاہر اب آواز آ رہی ہے آپ کو؟
جی میڈم آواز آ رہی ہے.
ہاں بھیا ظفر صاحب کچھ پوچھنے چاہ رہے تھے آپ سے. جی ظفر صاحب اب آپ وہ سردار قیوم کا جو پوچھ رہے تھے.
ہاں طاہر صاحب آپ کس علاقے میں؟ اسی علاقے سے ہیں جہاں سے سردار قیوم صاحب انتخاب بھی لڑتے تھے اور وہ مرحوم فوت ہو گئے اللہ تعالیٰ بخشے تھے ان کی, تو سردار عتیق صاحب سے بھی آپ کبھی ملے ہیں ان کے بیٹے سے؟
نہیں سر, سردار عتیق صاحب سے نہیں مل سکا ہوں آج تک,
نہیں مل سکے. اور اگر ان سے ملا دیا جائے, آپ کو ان کے پاس بھیج دیا جائے تو وہ آپ کی مدد کر سکیں گے کچھ؟
جی وزیر اعظم سردار عتیق صاحب کی بات کر رہے ہیں.
جی آپ وزیر اعظم رہ چکے ہیں, اب تو نہیں ہیں وہ, اب تو وہاں پیپل پارٹی کی حکومت ہے, چودھری مجید کی حکومت ہے, تو پیپل پارٹی کی حکومت ہے, تو ان کے بھی کسی شخص کے پاس میں بھیج سکتا ہوں. لیکن دیکھیں نا, آپ کا مسئلہ جو ہے وہ آپ کو تنگ کیا ہے اور آپ کو مصیبت میں ڈالا ہے آپ کے چاچا نے, تو سگا چاچا.
جی سر, میرے 6 حقیقی چاچے ہیں اور میرے والد صاحب آرمی میں تھے, تو عید الفطر
کی میں سمجھ گیا ہوں, میں سمجھ گیا ہوں آپ کی بات, تو آپ اپنے چچا کے آپ کو تنگ ہو رہے ہیں, یہ کہہ رہا ہوں میں.
جی 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 سر, جی سر.
ہاں تو آپ یہ شہزاد بی بی نمبر میرا بتا دیں گی ٹیلی فون کا, آپ ٹیلی فون کر کے اگر آپ کا آنا جانا ہو, کیونکہ بے شمار راولا کوٹ کے لوگ روزانہ پنڈی آتے ہیں جاتے ہیں, تو مجھے مل لینا, میں ان شاء اللہ تعالیٰ جو بھی ہو سکا آپ کی مدد کرنے کے لیے, آپ کو قانونی امداد دینے کے لیے, کوئی انتظامی کسی شخص سے ریکویسٹ کرنی ہوئی تو اس کو بھی کہوں گا, تاکہ یہ آپ کے اس مسئلے کو دونوں فریقوں کو سن کے, آپ کے چچا وغیرہ سے بھی وہ ایسی سوسائٹیاں ہیں, ایسی تنظیمیں ہیں جو آپ کے چچا سے بھی ملیں گی اور آپ سے بھی ملیں گی.
جی جی سر, یہ تو بہت ہی بہتر بات ہے سر.
ہاں ان شاء اللہ بہتر ہوگا, شہناز بھی آپ کو دے دیں گے نمبر میرا, تو آپ
میں دے دوں گی. انہوں نے بار بار حکام بالا کی بات کی, ہم میرے نظر میں تو بس میں انہی کو حکام بالا سمجھتی ہوں جو کسی غریب کا کام کروا دیں. تو ظفر صاحب نے بہت سارے لوگوں کے مسئلے حل کیے ہیں. جی
حکام بالا تو اللہ تعالیٰ کی ذات ہی ہے جی, باقی تو انسان ہی ہے. لیکن بہرحال اگر مجھے کوئی اس کو ہماری حکومت جو کہ پاکستان میں ہے, امور کشمیر کے جو وزیر ہیں ہمارے چوہدری برجیس پیر صاحب, ان کے ساتھ اگر بلانا ہوا تو وہ بھی میں ملا دوں گا اس کو.
بہت آپ کا شکریہ ظفر صاحب. طاہر, آپ کچھ بات پوچھنا چاہیں گے ظفر صاحب سے؟
جی میڈم, میں ضرور, بہت شکریہ ظفر صاحب کا. تو میڈم بات یہ ہے کہ میں تقریباً 7 اپلیکیشن پولیس چوکی راولہ کوٹ میں دے چکا ہوں, اور ایک اپلیکیشن جو ہے نا, یہ سیکٹر, کیونکہ والد صاحب میرے آرمی میں تھے, تو وہ میں نے آرمی والوں کی طرف سے مارک کروا کے سپرنٹینڈنٹ پولیس کو دی تھی. تو یہ ظاہر ہے جب تک کوئی آ کے, ظاہر ہے جب تک دونوں پارٹیوں کو, یہ ظفر صاحب بہت زبردست بات کر رہے ہیں کہ جب تک دونوں پارٹیوں کو نہ سنا جائے اس وقت تک اپنی رائے قائم کرنا, یہ شاید
نہیں. ویسے ایک بار بتاؤں, ظفر صاحب کو آپ کی کہانی پہ کوئی شک نہیں تھا, یہ میں بتاؤں, یہ میں نے کچھ اور سوال کیا تھا, آپ نہیں مل رہے تھے, تو میں نے ظفر صاحب سے یہ پوچھا تھا, کیونکہ آپ کی کہانی میں جو نام تھے میں نے وہ نام نکال دیے نا سارے, تو میں ظفر صاحب سے یہ پوچھی تھی کہ اس کی کیا قانونی حیثیت ہے اگر ہم نام لے کے, کیونکہ ظاہر ہے میں آپ کے چچا کا نام لوں اور وہ چڑھ دوڑیں کہ ایک کہانی وہ بھی لکھ بھیجیں کہ بھائی میں نے تو کچھ نہیں کیا. تو ہم اس لیے کوشش یہ کرتے ہیں, آپ کی بات سمجھ گئے ظفر صاحب, کہانی سن لی, چچا چچا ہی ہے اور ظالم چچا ہوتا ہے یا رحم دل چچا ہوتا ہے, تو مجھے پوری, میرا دل کہتا ہے اور مجھے پوری امید ہے اور یہ تجربہ بھی بتاتا ہے کہ جب ظفر صاحب کہہ دیتے ہیں نا کہ میں کام کر دوں گا تو آپ کا انشاءاللہ کام ہو جائے گا. طاہر, مجھے پوری امید ہے آپ,
انشاءاللہ ضرور, بالکل یقین رکھنا چاہیے, یقین سے تو کام ٹھیک ہوتا ہے میرے حساب سے.
اور مجھے سب سے زیادہ غصہ کس بات پہ ہے کہ آپ کے چچاؤں کے لیے بہت شرم کی بات ہے کہ وہ اپنی بھاوچ پہ ہاتھ اٹھاتے ہیں. ایک تو ویسے ہی عورت پہ ہاتھ اٹھانا اور ان کے بھائی کی بیوی پہ, مطلب ایسا کرنا تو بہت ہی افسوس اور شرم کی بات ہے. تو آپ ہمت رکھیے اور جیسے آپ زندگی گزار رہے ہیں ویسے گزاریے, لیکن آپ جتنے جلد ممکن ہو سکے ظفر صاحب سے مل لیں. میں ایک کالر کو لے رہی ہوں, وہ آپ سے یا ظفر صاحب سے کسی ایک سے سوال پوچھنا چاہتے ہیں. خدا نگر صاحب ہیں سندھ سے. جی خدا نگر, السلام علیکم.
وعلیکم السلام باجی, کیا حال ہے؟
جی میں بالکل ٹھیک ہوں بھیا, آپ کیسے ہیں؟
دعا شکر اللہ کے کرم ہے. یہ طاہر بھائی کا میں نے کہانی سنا, بہت افسوس ہو گیا. میں اس بارے میں بات کر رہا ہوں, یہ بہت ظالم لوگ ہیں, اپنے بھتیجے کو بھی نہیں چھوڑتے ہیں, یہ بہت خراب لوگ ہیں. اس کے لیے کچھ ظفر بھائی کو کہیں, اس کے لیے کچھ کرے بس, مہربانی.
بس ظفر صاحب سے جو کچھ کر سکتے ہیں ان کے خلاف کر دیں, یہی درخواست ہم نے کی ہے, لیکن قانون کے دائرے میں رہتے ہوئے ظاہر ظفر صاحب جو کر سکیں کریں گے. اچھا ظفر صاحب, آپ کی زندگی میں ظاہر بہت دلچسپ واقعات بھی ہوں گے, یہ قانونی جو کمپلیکیشنز ہیں ان کے, کوئی ہمیں بتائیے, ہمیں کوئی جو بہت ہی دلچسپ کوئی ایسا واقعہ ہو یا بہت ہی اسٹرینج قسم کا جو واقعہ ہو.
اس میں شہزاد جی میں اپنے گاؤں کی آپ کو بتاؤں کہ, اور اس وقت میں لا کر رہا تھا, मजे की बात यह है, मेरे गांव का नाम अलीपुर है और जिला इस्लामाबाद का एक गांव है, तो उसमें वो एक ही बरादरी के आपस में उनकी इसी तरह जैसा ये चाचा की भतीजे की बात कर रहे हैं, वो भी एक बिल्कुल ठेका बरादरी थी आपस में, उनकी आपस में मुखालफत हुई तो बरादरी के एक हिस्से ने दूसरी बरादरी के लोगों को रात को, सर्दियों का महीना था, तो रात के उनके घरों को आग लगाकर 9 आदमियों को जिंदा जला दिया जी। और फिर वो उसके बाद वो मार्शल लॉ लगा और उस मार्शल लॉ में उनका ट्रायल हुआ और फिर दूसरी बरादरी के दूसरे धड़े को के 9 आदमियों को ही फांसी की सजा दे दी गई। मतलब और वो जब फांसी हुई उनको, तो उनको आखिरी रात जब वो फांसी करना था उन्होंने सुबह, तो मैंने रात उनसे मुलाकात की मतलब जेल में।
अच्छा,
तो वो एक बड़ी लंबी दास्तान थी वो, तो मैं सिर्फ ये कर रहा हूँ कि इस किस्म के वाकयात जो है वो इंसानी जिंदगी में बेशुमार रोजाना रोजमर्रा, ये तो इस तरह तो कहानी सुना दी ना हमने, हम रोजाना देखते हैं कचहरियों में सबसे ज्यादा मुकदमा जो है वो इसी किस्म के होते हैं कि चाचा बेटे की जायदाद खा गया, या भतीजा जो है वो चाचे की खा गया, एक भाई दूसरे भाई की खा गया,
बेटे खा लेते हैं अपने वालिद के लिए झूठे दस्तखत माँ बाप के लगा देते हैं, कर लेते हैं, अंगूठे लगवा लेते हैं,
और बच्चियों बेटियों की जो है उनके हकूक खा जाना, ये तो यहाँ पर रोजमर्रा का, क्योंकि मर्द दमी सोसाइटी है, ये रोजमर्रा का काम है यहाँ पर।
बिल्कुल,
तो क्या बताएं आपको, बड़ी बड़ी लंबी स्टोरियां हैं पवन शहनाज जी की, अल्लाह ताला आपको भी अजय कि आप अपने इस अदारे के जरिए और अपनी आवाज के जरिए लोगों की और उनका भला करते हैं और उनको कंसोल करते हैं और उनके मसाइल हल करने की कोशिश करती है।
जैसे कि आपने कहा कि हम सब अपनी अपनी जगह थोड़ी छोटी सी कोशिश करते हैं, लेकिन आप जैसे लोग जो कि लड़ते हैं उनका जाहिर है कि बहुत बड़ा हाथ है इन चीज़ों को ठीक करने में। अच्छा, एक हमारे साथ कॉलर हैं बहुत देर से, मुरीद खान, हमारे पुराने कॉलर जी। मुरीद खान, जल्दी से पूछिए कुछ पूछना।
अस्सलाम वालेकुम जनाब, बहुत कर रहा हूँ। इशराद भी हम आप लोगों से क्यों मोहब्बत करते हैं, ये जो आपके अंदर जो सूफी है, जो फकीर है ना, वो हमें मजबूर करता है कि हम आपसे मोहब्बत करते हैं। मैं यकीन करो कि ये शाह साहब को मैं राजदर पे जानता हूँ, बहुत नेक लोग हैं, अल्लाह ताला इनको खुश रखे। ये जो अगर भाई भाई होते ना अच्छे, तो अल्लाह ताला का भाई ना होता, अल्लाह ताला का भाई नहीं है, इसलिए अगर उसका एक भाई होता तो अल्लाह ताला की खुदा की खुदाई उसकी जो ना बर्बाद कर देता। मैं ये कहता हूँ कि ये जो लड़का
है उड़ा रहे हैं मुरीद खान भी,
वो जो लड़का है वो उसको चाहिए कि अपनी
अच्छी 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 मिसाल है, और वो लेकर देखे ना, इसीलिए तो अल्लाह ताला का ना कोई बेटा है, ना कोई भतीजा है, ना कोई चाचा है, ना भाई है।
बिल्कुल,
वो तो एक मुंतम आजाद और कुल कायनात का मालिक है।
बिल्कुल, तो वैसे मुरीद खान ऐसे ही खुद भी काफी शेर वेर भी सुनाते हैं। चलिए जफर साहब, मुझे पता नहीं, मैंने कभी सुना नहीं आपसे, मुझे ऐसा लगता है कि आपको जरूर कुछ शायरी वगैरह का भी शौक होगा पढ़ने का, तो कोई अपनी पसंद
अपना नहीं है जनाजी, बस ज्यादा यही तारीख का कानून इजाजत, यही शायरी एक बहुत बड़ा अच्छा सब्जेक्ट है और बड़ा दिलचस्प है, और शायरी में भी बड़े बड़े जुल्म की दास्तानें सुनाई जाती हैं और फिर शायरी सुनकर बड़ा कंसोल भी होता है इंसान, और बड़ी बड़ी ये है, ये इसमें कोई शक नहीं कि शायरी का एक जो है वो अपना अंदाज है, उसके अपने असरात हैं, वो इतनी दिलचस्पी जरूर है उससे।
बिल्कुल जफर साहब, जब भी आप आते हैं बहुत अच्छा लगता है, बहुत खुशी होती है आपके आने से प्रोग्राम में, जिसको कहते हैं ना
अल्लाह आपको खुशी रखे, अल्लाह आपको खुशी रखे।
तो चलिए फिर इंशाल्लाह ये ताहिर उस्मान आपसे कांटेक्ट करेंगे, हम सब आपको खुदा हाफिज कहते हैं और आइंदा भी तकलीफ देते रहेंगे आपको जी।
तो
बहुत शुक्रिया। तो सामीन, ये सैयद जफर अली शाह साहब थे, इस्लामाबाद से हमारे साथ थे, माहिर कानून, आप सब इनको जानते हैं। अब ताहिर उस्मान की कहानी में कोई अच्छा सा मोड़ आए तो हनान की तरह हम इनकी कहानी भी आपको सुनाएंगे, और मुझे उम्मीद है कि ज़रूर आएगा। मैं बता दूं कि डैन क्राफ्टन हमारे इंजीनियर थे, हमारी प्रोड्यूसर आपकी जानी पहचानी जो आपकी कहानियाँ रिकॉर्ड करती हैं, सबसे बड़ी बात सादिया असद। इजाज़त दीजिए शहनाज अजीज को, हम सब की तरफ से खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।